हाम्रो संस्कृति,
हाम्रो परम्परा, सभ्यता हाम्रो नेपाल र हाम्रो संस्कृति पवित्र,
लुकेका स्वर्ग समुच्च जाति यसमा छन् विचित्र। नमस्कार, हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रममा हार्दिक स्वागत छ। रेडियो नेपालको केन्द्रीय प्रसारणबाट हरेक सोमबार बिहान 9:20 बजे यो कार्यक्रम प्रसारित हुन्छ। कार्यक्रममा हामी नेपाली जनजीवनका विविध चाडपर्व व्रतोत्सवका साथै नेपाली विविध जातिका जातीय परिचय संस्कार संस्कृति सम्बन्धी सामग्री समेट्ने गर्दछौ। सोमबारै राति 9:20 बजे पुनः प्रसारण हुने यो कार्यक्रम अनलाइन रेडियो नेपाल .gov.np का साथै रेडियो नेपाल मोबाइल एपमा संसारभरि सुन्न सकिन्छ। सनातन हिन्दू समाजमा भाद्र कृष्ण औंसी तिथि कुशे औंसीका रूपमा प्रसिद्ध छ। यो दिन नेपाली समाजमा बाबुको मुख हेर्ने दिनका रूपमा प्रसिद्ध छ। यस दिन सनातन धर्मावलम्बीहरूको जन्मदेखि मरणसम्मका प्रत्येक धार्मिक कार्यमा चाहिने पवित्र तृण यानि कुशलाई मन्त्रपूर्वक छेदन गरी घर घरमा भित्र्याउने गरिन्छ। साथै यस दिन पिता हुनेहरूले पिताको सम्मानमा फलफूल, मिठाई, मसला, दक्षिणा राखी पिताको मुख हेर्ने, ढोगभेट गर्ने, उहाँप्रति कृतज्ञता व्यक्त गर्ने र आदर दर्शाउने गरिन्छ। जीवित पिता नहुनेहरूले तीर्थमा गई वा घरमै दिवंगत पितृको तृप्तिका लागि कुश, तिल, चन्दन, फूल मिसिएको जलले तर्पण गर्ने, श्राद्ध वा सिधादान गर्ने चलन छ। विधि अनुसार हरेक देव कार्य, पितृकार्य, संस्कार कृत्य आदि सम्पन्न गरिँदा शुरूमै एक वनस्पतिको आवश्यकता पर्दछ, जसलाई कुश या दर्व भनिन्छ। बहुविध कार्यमा प्रयोग गरिने कुशको रोप्ने र काट्ने पनि निश्चित तिथि र विधि छ। त्यसअनुसार रोप्नका लागि श्रावण शुक्ल चतुर्दशी निर्धारित छ भने काट्नका लागि भाद्र कृष्ण औंसी। त्यस हिसाबले आजको यो औंसी कुशे औंसीका रूपमा प्रसिद्ध छ। मान्यता अनुसार देव पितृ कार्यमा प्रयोग गरिने कुशका लागि अरू दिन काटिएको वा उखेलिएको कुश त्यसै दिनका लागि मात्र प्रयोग गर्न सकिन्छ। अरू दिनमा प्रयोग गर्न अशुद्ध मानिन्छ। तर कुशे औंसीमा काटिएको कुश चाहिँ वर्षभर प्रयोग गर्न सकिन्छ। त्यसमा पनि यस औंसीका दिन सोमबार परेको छ भने त्यो कुश 12 वर्षसम्म पनि प्रयोग गर्न सकिन्छ भन्ने मान्यता छ। त्यसै गरी कुश नपाए वा पाउने स्थिति नभए काँस र काँस पनि नपाए विकल्प रूपमा सर, दुबो आदिद्वारा भए पनि काम चलाउन सकिन्छ भनेर भनिएको छ। जसरी कुशको सम्बन्धबाट यस औंसीको नाम कुशे औंसी रहन गएको छ, त्यसै गरी यसै औंसीका दिन काठमाडौँको गोकर्ण तीर्थमा गई श्रद्धालुहरूले स्नान दान गर्ने हुनाले त्यसै दिन सम्बद्ध भई यसको अर्को नाम गोकर्णे औंसी रहेको छ। यसरी भाद्र कृष्ण औंसी, कुशे औंसी, गोकर्णे औंसी र बाबुको मुख हेर्ने दिनका रूपमा आजको दिन हिन्दू सनातन संस्कार परम्परामा विशिष्ट रहेको छ। आजको कुशे औंसी, बाबुको मुख हेर्ने दिन विशेष हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रममा हामी प्राध्यापक डाक्टर जगदीश चन्द्र रेग्मीसँगको कुराकानी र कुश भित्र्याउने केही विधि र अरू केही प्रसंग पनि जोड्नेछौ। कार्यक्रम सुन्दै रहनुहोला।
मातृदेवो भव, ओ पितृदेवो भव, ओ आचार्य देवो भव, ओ अतिथि देवो भव।
अचल्य मूर्ति आमा हुन् देवताकै बराबर, शिक्षा दाता पिता देही देव तुल्य बराबर, नम्र भई बाबु आमाको गर सेवा निरन्तर।
यस अनन्त संसारमा हामीलाई प्राणीका रूपमा जन्माउने माता पिता सबैका लागि स्मरणीय र वन्दनीय छन्। शुक्ल पक्ष देव उपासनाका लागि प्रसिद्ध छ भने कृष्ण पक्षमा पितृ उपासना गरिन्छ। औंसीको रातको स्वामी पितृलाई मानिएको छ। लोक व्यवहारमा जब जब हाम्रो जीवन कुनै संकटले गर्दा अन्धकारमय हुन्छ, तब तब हामीहरू आफ्ना जन्मदाता आमा बुबालाई सम्झने गर्दछौ। वैशाख कृष्ण अमावस्याका दिन आमालाई र भाद्रकृष्ण अमावस्याका दिन बाबुप्रति समर्पित छन्। औंसी तिथिमा चन्द्रमा र सूर्य संगम स्थलमा रहने हुँदा यो दिन महत्वपूर्ण मानिन्छ। यता कुशे औंसीका प्रसंगमा कुशे औंसीले पर्यावरण संरक्षणमा वन्य जीव र वनको महत्व दर्शाई सोको रक्षाका लागि सूचित गरेको छ। शास्त्रमा भनिएको छ, प्राणो वै वनस्पति, हाम्रो जीवन नै वनस्पतिमा निहित छ। हिन्दू सनातन धार्मिक कार्यमा बहुउपयोगी कुशको उच्चतम महत्व छ। अझ भनिएको पाइन्छ, इन्द्रको अस्त्र वज्रले जुन काम गर्छ, विष्णुको सुदर्शन चक्र र शिवको त्रिशूलमा जति शक्ति छ, त्यो सबै शक्ति औंलामा लगाइने पवित्र कुशका तीन त्यान्द्राको गाँठो धारण गर्नेले पाउँछ। सनातन संस्कारमा दिवंगत आमा बाबुलाई श्रद्धा पूजा र तर्पण गरिन्छ भने जीवित आमा बाबुलाई सम्मान नगर्ने कुरै भएन। पिताको सम्मान र सेवा गर्नाले जति कल्याण हुन्छ, त्यति कल्याण त कुनै पनि दान मान र पर्याप्त दक्षिणाबाट गरिने यज्ञबाट समेत सम्भव छैन भन्ने कुरा रामायणमा बताइएको छ भने पितृको आज्ञालाई सम्मानपूर्वक पालना गर्ने सन्तानका समस्त दोष र पाप स्वतः हराउँछन् भन्ने कुरा महाभारतमा पाइन्छ। बाबुको मुख हेर्ने दिन कुशी औंसी, गोकर्णेश्वर र पितृ दिवसको सम्बन्ध लगायतका धार्मिक प्रसंगमा अब हामी प्राध्यापक डाक्टर जगदीश चन्द्र रेग्मीसँग गरिएको कुराकानी प्रस्तुत गर्छौं।
यहाँलाई हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रममा स्वागत छ।
नमस्ते।
अब यो चन्द्रमास अनुसार चाहिँ भाद्र कृष्ण औंसीका दिनलाई पितृ दिवस वा बाबुको मुख हेर्ने दिनका रूपमा विशेष मनाइन्छ, यसको कारण के होला?
यो प्रश्नको दुईटा रूप छ हेर्नुहोस्। औंसी स्वयं नै पितृपक्ष हो, पितृको तिथि हो है। त्यसकारणले औंसीको दिनमा अब पितृकै दिन तिथि भनिन्छ र त्यसकारणले पनि यो पितृ तिथि त हुँदै भयो। तर यो पिताको नाममा किन जोडियो भन्ने कुरो चाहिँ नि हामीतिर मात्रै आउँछ, हामीतिर भने मात्र नेपालतिर मात्रै आउँछ, भारततिर औंसी मान्ने छँदैछ। पिताको मुख हेर्ने इत्यादि कुरोहरू चाहिँ हामी कहाँ थपिएको हो, भारतमा त्यो कुरो थाहा छैन है। त्यसकारणले यो भाद्र कृष्ण अमावस्याको दिन पितृ मान्ने चलनको कुरोमा साधारण कुरो भयो, औंसीमा पितृ मान्ने चलन त त्यो कायमै छ। तर यहाँ चाहिँ नि पिताको मुख हेर्ने भन्ने कुरो आएको छ, त्यो कुरोमा हाम्रो आफ्नै लौकिक मान्यता पाइन्छ, मौलिक यो कुरो हो यो।
अब पितृ दिवस मनाउने शास्त्रीय विधि विधान पनि केही छ कि?
यसो छ, अब यो हामीलाई पहिलेका शास्त्रकारहरूले, शास्त्रकारहरूद्वारा राजाहरूले र समाजका ज्ञानी व्यक्तिहरूले नियमहरू आपसमा सल्लाह गरेर कायम गरेका हुन्छन्। ती नियमहरूलाई हामीहरूले पालना गर्ने हो र त्यो पालना गर्ने क्रममा हामी कहाँ जुन एउटा चलन चल्यो, यो औंसीलाई हामीहरूले पिताको विशेष दिनको रूपमा मानौ, त्यो दिनलाई उहाँहरूले पिताको दिवसको रूपमा मान्नुभयो। तर यो पनि कस्तो छ भने पिताको दिवस मान्ने कुरो पनि यो कसरी आयो भनेदेखि, एकातिर औंसी त छँदैछ, त्यहाँमाथि पिताको किन जोडियो भनेदेखि काठमाडौँ उपत्यकामा नेवारहरूले त्यो खास गरी बाउको मुख हेर्ने चलन नेवारहरूमा प्रचलित छ। अब अहिले सारा नेपाल एकीकरण भइरहेछ सांस्कृतिक रूपले भने त्यो रूपमा आयो के छ भनेदेखि, प्रचलित एउटा नियम अनुसारले छ अरे, यो दिन पिता स्वर्गीय भएकाहरूले गोकर्ण स्थानमा गएर श्राद्ध गर्ने, नभएदेखि जीवित भएदेखि मुख हेर्नु भनेको छ है। यो चाहिँ तीर्थ महात्म्य भन्ने एउटा किताबको वचन रहेछ। यो पिताको मुख हेर्नु भने पनि सम्पर्क गर्नु, अगाडि आउनु, दर्शन गर्नु, खाली हात बाउको मुख हेर्न आउनु भएन, त्यसकारणले केही कुरो उपहार सामग्री लिएर आउनु पर्यो। त्यो पनि के हो भनेदेखि यथाशक्ति, अब काठमाडौँमा त्यो दिन नेवार परिवारहरूमा के हुन्छ, खर्पनका खर्पन उपहार खाने सामग्री लुगा फाटाहरू लिएर छोरीहरू गएका बाउको घरमा गएको देखिन्छ, किनभने छोराहरू त घरमै बस्ने भए अझ पहिलेको दृश्य अझ राम्रो होला त्यस्तो है। तर अहिले पनि केही नभए पनि ट्याक्सीमा भरिभराउ गरेर पछाडि राखेर उपहार लिएर गएको देखिन्छ है। र त्यो बाउको मुख हेर्ने भन्ने हिसाबले अब किन भनेदेखि, अब हाम्रो चलनमा के छ भने, भूमेर गरिएसी माता स्वर्गात उच्च तरफ पिता, भूमि भन्दा पनि ठुली आमा हुन् र स्वर्ग भन्दा पनि ठुलो त बाउ हो, भनेपछि यो पिता माताको स्थान स्वर्गमा बस्ने देवता भन्दा पनि ठुलो छ यो हामीहरूको लोकमा। भनेपछि त्यो त्यस रूपमा यसलाई शास्त्रीय परम्परालाई लौकिकीकरण गरेर यसलाई लोकप्रिय बनाइएको देखिन्छ।
हजुर, अब यो बाबुआमा प्रति श्रद्धा राख्ने, विधिवतै श्रद्धा राख्ने परम्परा जुन अब भाद्र कृष्ण औँसीका दिनलाई लिएको छ बाबुको मुख हेर्ने दिनका रूपमा अथवा पितृ औँसीका दिनका रूपमा भनेर यो परम्परा जुन सनातनदेखि चलिआएको छ, यसको वास्तविक सन्देश चाहिँ के होला? कस्तो संस्कृतिको विकास गर्न खोजिएको होला?
धन्यवाद छ, यो राम्रो पनि प्रश्न सोध्नुभयो र गम्भीर पनि सोध्नुभयो, तर लोकप्रिय पपुलर आँखाको सामान्य नै उडिरहेका प्रश्न हुने। अब सृष्टिक्रम हेर्दाखेरि बाबुआमा चाहियो, अनि बाबुले जति मान्छे कुनै पनि व्यक्ति जन्मेपछि बिहे नगरुन्जेल बाबुआमाको कब्जामा बस्छ, हो कि होइन? फेरि व्यक्तिको के समाजमा रहेछ भनेदेखि कुनै महिलाको संरक्षणमा बस्नुपर्ने रहेछ, त्यस कारणले बिहे नहुन्जेल आमाको संरक्षणमा, बिहे भएपछि पत्नीको संरक्षणमा बस्ने, अनि पिताको ठाउँ के हो भनेदेखि अब्जर्भेसन गर्ने, नियन्त्रण गर्ने, उसले कमाएर ल्याउने, घरमा श्रीमतीलाई जिम्मा दिने, श्रीमतीले सबै बन्दोबस्त व्यवस्था गर्ने, अनि सन्तानहरूलाई शिक्षा दीक्षा गर्ने, दुई आमा बाबुकै दुवैजनाको प्रत्यायोजनबाट सन्तानहरूको अभिवृद्धि गराउने, र बाबुले घाम पानी सबै आधी बेरी है सारा खपेर आएर उसले जुन एउटा सेवा गरेका हुन्छ, सेवा नै हो त्यो, घोडा मिच्नु पर्यो घोडे पनि मिच्याएको छ, तेल लाउनु पर्यो घोडामा तेल लाउनु पनि हत्किया छैन बाबुले है, पिठीमा बोकेर कतै हिँडे अस्पताल लगे होलान्, त्यो हेर्दाखेरि यो बाउको ठाउँ त अब मुखले वर्णन गर्न सकिँदैन, त्यस कारणले तिनको लागि जतिसुकै गरे पनि कमाइ हुन्छ। हामीले बाउलाई कस्तो व्यवहार गर्यौं र हाम्रो छोराहरूले हाम्रो कस्तो व्यवहार गर्छन्, समाजको सन्तुलन नै यसैबाट बन्ने होइन? छोराहरूले पनि आफ्नो अनुशासन भङ्ग गर्यो भनेदेखि समाज बिग्रिन्छ, बाबुआमाले दुःख पाउँछन्, माग्ने भएर हिँड्नुपर्ने हुन्छ है। त छोराहरूलाई व्यवस्थित गर्नको लागि शास्त्रहरू चाहियो हो, तीर्थ व्रत चाड पर्व चाहिएको हो, दसैँ तिहार चाहिएको हो, इष्टमित्र मिल्नुपर्छ, वरिपरि बस्नुपर्छ, भेटघाट गर्नुपर्छ भन्ने कुरो यसैबाट आएको होला जस्तो लाग्छ मलाई।
अनि अब माता पिताको आज्ञाकारिता बारे धेरै पौराणिक कथा दृष्टान्त आदि पाइन्छन् होइन, अहिलेको हाम्रो समाजले चाहिँ त्यसलाई कसरी ग्रहण गर्नु पर्ला?
अब हेर्नुहोस्, पहिलो कुरो त एउटा घर सुव्यवस्थित हुनु पर्यो है, घर सुव्यवस्थित छ भनेपछि माता पिता सुव्यवस्थित हुन्छन्। अब एउटा युनिटको कुरो गरौँ न है, अब कुनै घरमा बाबु बाजे बराजुसम्म पनि हुन्छन्, परिवार 25 सदस्य हुन्छन्, तिनीहरूमा एउटा अनुशासन गर्ने एउटा व्यक्ति हुन्छ है, त्यसको अनुशासनमा सबै बस्छन्, अनि अनुशासनमा उनीहरूको शिक्षा दीक्षा इत्यादि हुन्छ। र अब यसको लागि त घरमै अनुशासनको वातावरण तयार हुनु पर्यो, बाबुले बाजेलाई मानेको देख्नु पर्यो, छोराले छोरीले पनि आमाले सासूलाई मानेको पनि हेर्नु पर्यो। त्यो जुन अब हामीले मुखले सिकाएर धेरै कुरो सिकाइँदैन, देखेर कुरो धेरै सिकिन्छ। त यो कुरो समाजमा किताबमा पढाएर मात्र यो कुरो आउने कुरो होइन है, जस्तो राजनीति पनि राजनीति शास्त्रका किताब पढाएर मात्र राजनीति चल्छ चल्दैन, अनुभवबाट त्यसलाई खार्दै लग्दै कहाँ के बोल्ने, राजनीतिको सिद्धान्त पनि खारिएर कुनै ठाउँमा एप्लाई गर्दाखेरि त भाषा सुमधुर पारेर राम्रो पारेर अनि प्रयोग गरिन्छ। त्यस्तै कारणले गर्दाखेरि समाजमा यो कुरो अभ्यासबाट देखाउनु पर्छ सन्तानहरूलाई, र सन्तानलाई ऊ नहुर्कुन्जेल धेरै अब्जर्भेसन गर्नुपर्ने हुन्छ। माया दया त भए भने के गर्नु पर्यो, कतै पनि एक वचन पनि बोल्नु भएर अप्रिय कुरो बोल्नु पर्यो भने त्यसलाई मिठास पारेर सम्झाउनु पर्यो, किन भोलि उसको अधीनमा आफू बस्नु छ, उसको बानी बिग्रियो भने आफैलाई प्रभाव पर्छ पछि, त्यस कारणले उसलाई सन्तानलाई धेरै माया गर्नुपर्ने, अनुशासित गर्नुपर्ने कुरो, उसलाई आँखाको नानी पारेर राख्ने विकास गर्नुपर्ने कुरो वास्तवमा त्यहाँ आउँछ अहिले, किन भोलि आफूलाई प्रभाव पर्छ त्यसको, एकदम माया ममता त सधैँ छ आफ्नो है।
हजुर, अब डाक्टर साहब, वर्तमान समयमा चाहिँ व्यावहारिकता व्यावसायिकताको विविधीकरण इत्यादिले आफ्ना आमा बाबुबाट धेरै छोराछोरीहरू संसारका विभिन्न भूगोलमा छरिएका छन्, अब यस्ता चाडबाड आउँदा उनीहरूले आफ्ना बाबु आमा प्रति कसरी कृतज्ञता प्रकट गर्ने, यस्ता हाम्रा आस्था र विश्वासहरूलाई कसरी जीवन्त राख्ने होला?
आजको जमानामा बडो उपयोगी प्रश्न गर्नुभयो है। पहिलो कुरो यसको जवाफमा त के म विन्ती गर्न चाहन्छु भने, कसैले पनि अस्थायी रूपले विदेश गएर ज्ञान गुण सिक्न जानु हुन्छ, राम्रो कुरो हो, तर जिन्दगीभरि नै त्यहीँ बस्नु भन्ने कुरो त्यो सुहाउँदैन, किनभने अमेरिका रुस फलाना देशहरूमा गएकाहरूको पनि पीड़ा थाहा छ हामीलाई, हामी अनुमान गर्न सक्छौ, त्यहाँकै मान्छेको जस्तो व्यवहार हामी माथि हुँदैन है। तपाईँले पैसा कमाउनुहोस्, कमाएर ल्याएर यहाँ व्यवस्थासँग बस्नुहोस्, आफ्ना इष्टमित्र बाउ आमा जो छन् आफ्नो वरिपरि, तपाईँहरूको लागि त्यो ग्लुकोजको इन्जेक्सन हो, जबकि अमेरिका इङ्ल्यान्डमा त्यो ग्लुकोज इन्जेक्सन पाइँदैन है। त्यो जुन एउटा समाजको भ्रातृत्व जुन माया ममता हो त्यो उता पाइँदैन यार, जुन यहाँ पाइन्छ। फोनबाट भाइबरबाट त्यो कुरो माया दया पठाउन सकिँदैन, यसले बोली मात्रै जान्छ, औपचारिकता मात्र हो। त्यस कारणले पैसा कमाउन सक्नुहुन्छ, स्वदेशमा बस्नु, मिहिनेत गर्नु, स्वदेशमा पसिना बगाएको राम्रो, सन्तोष मिठो, गुद्रुकको ढिँडो खाए पनि यहाँ मिठो छ, जबकि उहाँ तपाईँ अब टनाटन खाएर पनि त्यहाँ भोलि त्यसको परिणाम त फेरि राम्रो छैन, फेरि हेर्नुहोस् है, त्यो देखिया छ। त्यस कारणले विदेश जानु पर्यो भने ज्ञान विज्ञान पाउनको लागि जाने र त्यो पाएपछि स्वदेशमै प्रयोग गर्ने र यहाँ परस्पर हाम्रो सरकार र समाजको बीचमा मिसअन्डरस्ट्यान्डिङ छ। सरकार भन्छ हाम्रो जनता विदेश बस्छन्, हामी कामै मान्छे नै छैन, अनि उनीहरू भन्छन्, विद्यार्थीहरू भन्छन् यहाँ कामै पाइँदैन काठमाडौँमा, अनि कहाँ नेपाल जाने भने, त्यो मिसअन्डरस्ट्यान्डिङ हो त्यो।
यसले हाम्रो परम्परा संस्कृतिमा चाहिँ कस्तो प्रभाव पारिराखेका देख्नुहुन्छ?
एउटा कुरो त यो पनि हो कि त उनीहरूलाई देश छोड्नु परेको खल्लो लागेछ। अस्ट्रेलियामा भागवत सप्ताह भयो भन्ने टिभीमा हामीले धेरै चर्चा पायौँ, मन्दिरै बनाए अमेरिकामा, पशुपतिनाथ बौद्धनाथ मन्दिर बनाए, करोडौँ रुपियाँ खर्च गरेर बनाए। अब भारतीयहरूले त पुरा संसारभरि हिन्दू मन्दिर बनाइसके, हिन्दू पनि नेपालका पनि हिन्दूहरू अब संसारमा अग्रसर छन्। त्यो त एउटा सानो उदाहरण मात्रै हो, तपाईँहरूले एउटा खल्लो पनि मेटाउनु, शून्यपन मेटाउनको लागि तपाईँले गर्नुभयो, त्यो अस्थायी कुरो हो, तपाईँ त्यो कायम गर्न सक्नुहुन्न। जबकि हामी ठुलो समाज बस्दाखेरि त्यो कुरो एउटा सामाजिकरण भएर ब्यालेन्स मिलिरहेको हुन्छ। अब हल्ला खल्ला धेरै, दसैँ तिहार तिज आएको बेलामा हल्ला खल्ला धेरै भएको सुनिन्छ बाहिर, तर त्यो त्यसको कुनै सारा तत्त्व केही छैन। यहाँ
देश बाहिर बस्ने युवाहरूले चाहिँ आफ्ना माता पिताप्रति कसरी कृतज्ञता जनाउने त?
अब यसको लागि त अब सन्तानको मायाको लागि सन्तानै भएको मान्छे चाहिन्छ, अनि मात्र सन्तानको मायाको र बाउले छोराको अभाव र छोराले बाउको अभाव अनुभव गर्छ अथवा भाव उपस्थितिको अनुभव गर्छ भनेपछि सन्तानले सकेसम्म वरिपरि बस्ने, छुट्टियो भने काठमाडौँ छ भने कुनै टोल पर देशमै बस्ने, देशमा छ भने त एउटा हुन्छ ढाडस हुन्छ, यो धेरै नैतिक समर्थन भइरहेको हुन्छ। त्यस कारणले सकेसम्म वरिपरि नै बस्नु बेस, सके घरैमा बस्ने, नछुट्टिने। अहिलेको आधुनिक युगमा त मान्छेको म्यान पावरकै कमी छ घरमा है, छुट्टिएको मान्छे पनि मिल्न आइरहेछन्, किनभने नोकरी गर्ने श्रीमान श्रीमती सन्तानले के गर्ने, घरमा बजै भएर बजैले त हेर्दा त गर्छन्, त्यसको लागि मान्छे त जोइन्ट फ्यामिली नै राम्रो रहेछ भन्नेमा पनि आइरहेछन्। भने तपाईँलाई के कुराको पिर्छ, बाउले कि पिट्न आउँछ कि आमाले पिट्न आउँछ कि, घरमा बस्दा आँखाको नानी गरेर राखिरहेको सन्तानहरूलाई, उनीहरूसँग के को डर छ र, तपाईँको स्वाधीनतामा के प्रभाव पर्छ र, होइन म केही अलिदिन के छुट्यो भने फेरि मिचिन आउनुपर्छ फेरि तपाईँलाई। अमेरिकामा भएको अस्ट्रेलियामा भएको छोराछोरीहरू नाति पाएपछि आमा बाउलाई उता बोलाएर मैले राख्नुपर्ने आवश्यकता देखियो त्यहाँ, भनेपछि यो बाउआमाको आवश्यकता त्यो बेलामा हेर्नुहोस् त तपाईँ है, पैसा भन्दा कति भ्याल्यु रहेछ त सर्भिस, आमा बाउको सर्भिस पैसाको तुलना पनि कति रहेछ त।
कार्यक्रम हाम्रो संस्कृति हाम्रो परम्परामा आज हामी भाद्र कृष्ण औंसीका सन्दर्भमा प्राध्यापक डाक्टर जगदीश चन्द्र रेग्मीसँग कुराकानी गर्दैछौ। डाक्टर साहब, अब कुशको प्रसंग, कुशे औंसीको प्रसंगतर्फ पनि अब लागू, केही बताइदिनुहुन्छ कि?
कुश एउटा यस्तो झार हो जुन झार हिन्दू समाजको लागि ज्यादै आवश्यक मानिन्छ र खास गरी हिन्दू समाजमा वर्ष दिनभरि नै कर्मकाण्ड भइरहेको हुन्छ र दिनदिनै देवताको पूजा आजा भइरहेको हुन्छ र देवताको पूजा आजा गर्दा देव पितृ कर्म गर्दाखेरि कुश झारको ज्यादै महत्व मानेको पाइन्छ, अत्यावश्यक मानेको पाइन्छ। र यो कुश झार कुश काश भन्छन्, काश जस्तै एउटा जंगलमा अग्लो अग्लो एउटा झार हुन्छ, त्यो एकदम त्यसको धार हुन्छ, यो पातमा धेरै अग्लो हुन्छ, कडा पनि हुन्छ र त्यसलाई एकदम महत्व दिएको पाइन्छ। र त्यसको नाम के छ भनेदेखि कुश पनि छ, कुथ दर्भ अनिखेरि पवित्र, डिक्सनरीमै त्यसको सिनोनिमहरू बदल्दाखेरि पवित्र भन्ने एउटा नाम छ। यो पवित्र नै यो हो यो वस्तु है, यो झार त यसको एउटा नामै के छ भनेदेखि पवित्र छ। यो पवित्र हुनाले घरमा राख्नाले पनि पवित्र हुन्छ भन्ने हिसाबले यो कुशको महत्व भएको हो। र त्यसको लागि यो कुश ग्रहणको रूपमा कुश छेदन इत्यादि गर्नको लागि यो भाद्र कृष्ण अमावास्यालाई नै इन्डियातिर पनि मानेको पाइन्छ। इन्डियाको पात्रमा पनि कुश ग्रहण गर्ने, कुश छेदन गर्ने, कुशको संग्रह गर्ने घर घरमा, र त्यो उपयुक्त व्यक्तिले उपयुक्त रूपमा त्यसलाई संकलन गर्नुपर्ने चलन छ। र त्यो अब हामीले त्यो कुशलाई अवसर अनुसारले त्यसलाई एउटा गाँठो पार्ने विविध विधानहरू छन्, काठ पारेर विभिन्न आकृति दिएर कसैलाई पवित्र कसैलाई मोठ कसैलाई के भनेर यो प्रयोग गरिन्छ र साधारण पनि टुक्रा पारेर पनि प्रयोग गरिन्छ र यसरी कुशको एकदम महत्व मानेको पाइन्छ र एउटा कुरो के हो भने यो हिन्दूहरूमा पनि सबैले कुश चाहिँदैन एक त अब हाम्रो जाति व्यवस्थामा बाहुन क्षेत्री वैश्यसम्मले कुश प्रयोग गर्ने धेरै पाइन्छ र अर्को कुरो के हो भने बौद्धहरू छन् र हिन्दूहरूमा पनि जुन तान्त्रिकहरू छन् तान्त्रिकहरूलाई पनि कुश चाहिँदैन अब जो गुहेश्वरीमा पूजा गरेको हेर्न जानुहुन्छ त्यहाँ कुश चाहिँदैन तुलजाको पूजामा कुश चाहिँदैन जुन नेवार कर्मचारीहरू पूजा भएको ठाउँमा कुशको प्रयोग हुँदैन त्यसमा कुशको सट्टामा सुनको औँठी लाउनु भनेर पाइन्छ है तान्त्रिक ग्रन्थहरूमा त्यो चलन छ भनेपछि कुश अब धेरै महत्व त भइगयो तर एउटा वर्ग यस्तो पनि छ जसलाई कुश आवश्यक पर्दैन र त्यो परम्परा छ र बौद्ध जैनहरूमा पनि कुश आवश्यक छैन अब लामाहरूलाई पनि कुश आवश्यक छैन हेर्नुहोस् है र यसको यति महत्व छ कि त कुश लिने बेलामा के एउटा मन्त्र पढ्नु पर्ने हुन्छ त्यसमा के छ भनेदेखि यो चाहिँ ब्रह्माजीसँगै उत्पन्न भएको भन्ने चलन छ कुशलाई ब्रह्माजीले सम्पूर्ण सृष्टि गर्ने तर ब्रह्माजी स्वयंसँग नै कुशको उत्पत्ति सँगसँगै भएको ब्रह्माजीले सृष्टि गरे होइन आफै उत्पन्न भएको भन्ने महत्व कुशको लागि दिएको पाइन्छ यस कारणले कुशको धेरै महत्व मानिन्छ जस्तो एउटा श्लोक भनेको छ कि त विरिञ्चिन सहोत्पन्नु परिमिष्टि निसर्गज मृद सर्वाणी पापानी दर्व स्वस्ति करो भव अर्थात विरिञ्चिसँग उत्पन्न भएको परिमिष्टिबाट समर्थन भएको है र यस्तो पवित्र कुशले मेरो पापहरू नाश गरोस् र शान्ति होस् सुख होस् स्वस्ति होस् भन्ने एउटा मन्त्र बोलेर कुश उखाल्नु पर्ने हुन्छ
हजुर अब गोकर्णे औँसीको प्रसङ्गतर्फ जाउँ गोकर्णे औँसीको रूपमा पनि यो भाद्र कृष्ण औँसीलाई लिने गरिन्छ होइन
यो के पर्यो भनेदेखि यो गोकर्ण औँसी नामकरण हुनुमा एउटा कुरो मैले भेटाए एक त मलाई पहिले पनि थाहा थियो कि त यो हामीले सप्ताह भागवत सुनेका छौँ धेरै ध्यान दिएर नसुने पनि हामीले गोकर्णको नाम सुनेका छौँ र भागवत सप्ताह नाउँदाखेरि गोकर्णको एउटा सन्दर्भ आउँछ गोकर्ण भन्ने व्यक्तिले आफ्नो परिवारको प्रेतहरूको मुक्तिको लागि काम गरेको भन्ने उल्लेख पाइन्छ यो कथा लामो छ म अब त्यति भन्ने स्थितिमा छैन त यो गोकर्ण जुन एउटा नामकरण यो हाम्रो गोकर्णमा भएको छ त्यसको सम्बन्ध गोकर्णसँग छ कि छैन है त्यो त हुने सिद्ध त भइगयो उही नाम छ फेरि गोकर्ण व्यक्तिले प्रेतको मुक्तिको लागि काम गरेको भन्नु र पितृमुक्तिको लागि गोकर्णमा श्राद्ध गर्नु भन्नुको कुरो त्यहाँ मिल्न पनि आयो भनेपछि यो गोकर्ण भागवतको कथाको सम्बन्धबाट यो गोकर्ण नामबाट यो पितृतीर्थको विकास भएको भन्ने मैले व्याख्या गर्न खोजेको छु वास्तविक कुरो यो हो र यो कस्तो हो भनेदेखि नेपाल महात्म्य हिमोत्खण्डहरूमा यो कथा आएको छ जसमा कि त गोकर्णको स्थापना भएको कुरो आएछ तर गोकर्णेश्वर महादेव वास्तवमा गोकर्ण होइनन् किनकि अर्कै नाम केही हुनुपर्छ र गोकर्ण त वास्तवमा त्यो ठाउँको नाम हो है किनभने 15 शताब्दीतिरको एउटा किताबमा गोकर्ण नाम भेटिएको छ त्यो गोकर्ण नाम त्यो बेलामा हुनुको मतलब पितृमुक्तिको लागि त्यहाँ तीर्थ विकास भइसकेका थियो र त्यहाँ श्राद्ध तर्पण इत्यादि गर्ने काम सुरु भएको भन्न सकिने देखियो हेर्नु र गोकर्णको कुरो त्यहाँ आएपछि अनि श्राद्धको चलन त्यहाँ चल्यो एक त नदी बागमती पवित्र नदी जहाँ पनि नदीलाई छ नि तीर्थ मानिन्छ र बागमती त काठमाडौँ भेरीभरिका सबभन्दा ठूलो नदीको रूपमा पनि हुनाले बागमतीको किनारामा हजारौं तीर्थ छन् र त्यो मध्ये एउटा तीर्थ गोकर्णेश्वरमा गोकर्णेश्वरको अगाडिपट्टि पितृतीर्थ गोकर्ण तीर्थ भयो त्यहाँ त भनेपछि अनि अर्को कुरो के भयो भनेदेखि गोकर्णको परम्परा थियो गोकर्ण पितृको प्रेत मुक्तिको लागि गोकर्णको कथा भागवतको कुरो त्यहाँ मिल्यो मेरो बुद्धिले जाने अनुसार र अर्को कुरो के थपियो भनेदेखि यो पितृको सम्बन्ध पहिलेदेखि आएकोमा अब उत्तर गयाले पनि काम गर्यो हेर्नुहोस् किनभने उत्तर गया पनि भन्दैन यिनलाई उत्तर गया भन्नुको मतलब दक्षिण गया इन्डियाको गयाजीलाई दक्षिण गया यहाँको गोकर्ण तीर्थलाई उत्तर गया उत्तर गयामा श्राद्ध गरेपछि मात्रै दक्षिण गयामा जानुपर्छ भन्ने चलन पनि छ यहाँका मान्छेहरू गयाजी इन्डियामा जाँदाखेरि उत्तर गयामा श्राद्ध गरेर अनिखेरि गयाजी जान्छन् उत्तर गयाको सम्बन्ध यहाँ गयाको कल्ट फेरि आयो जोडियो हेर्नुहोस् त्यो कसरी आयो अब गोकर्णकै कथाको एउटा हाँगा बिगा भएर यो आयो तर बिचमा कसरी त्यो मिल्यो भन्ने अलिकति गाह्रो छ गोकर्णेश्वर मन्दिरकै अगाडिपट्टि पाटीहरूमा विष्णु पदका ठाउँ छन्। त्यहाँ विष्णु पद भनेको भगवान विष्णुको पाउको चिन्ह अङ्कित भएको काला ढुङ्गाहरू ती राख्या छन्। त्यो दुई चारवटा त्यो घरै छ एउटा। अनि त्यहाँ चाहिँ गदाधरको पूजा हुन्छ। गदाधर विष्णुको मन्दिर पनि छ त्यहाँ। गयाजीमा पनि गदाधरै छन्। विष्णु पद उहाँ पनि विष्णुको पाउमा पिण्ड चढाउनु पर्छ। यहाँ पनि पिण्ड श्राद्ध गर्नेहरूले अब कि त आफूले त्यो विष्णु पादुको किरेर लगाएको हुन्छ पत्थरको अथवा तामाको कि त्यो राखेर पिण्ड चढाउने कि चाहिँ त्यही भएको मन्दिरमै जुन टाँसिएको समयमा कि त्यहाँ चढाउने। यसरी विष्णु पादुकाको सम्बन्ध दक्षिण गयामा पनि पाइयो उत्तर गयामा पनि यहाँ पाइयो भनेपछि दक्षिण गया र उत्तर गयाको सम्बन्ध यहाँ जोडियो हेर्नु। र यसरी अब दक्षिण गया जानलाई धेरै गाह्रो छ। कुम्लो कुटुरो बोकेर एकदम महिनौ दिन लगाएर पहिले पहिले त यातायातको साधन नभएको बेलामा धेरै गाह्रो थियो। फेरि कुनै पनि सन्तानले गर्नुपर्ने पिताको लागि गर्नुपर्ने काममा दोस्रो तेस्रो कुरामा गया पिण्डदानाथ छ। त्रिवी पुत्र से पुत्रता जीवतो वाक्यकरणाथ मृता है भूरी भोजनाथ गयाम पिण्डदानाथ छ। त्रिवी पुत्र से पुत्रता बाँचुन्जेल राम्रो बोली वचन मरेपछि श्राद्धको दिन धेरै मान्छेलाई बजारमा गराउनु र अन्तिममा के छ भनेदेखि गया तीर्थमा गएर पिण्डदान गर्नु। तीन काम गर्नु छोरोको काम हो भनेपछि एउटा कर्म छ यो। यसमा गया जानु। गया गएन भने मान्छेले जिन्दगीभरि पीर मान्छ। आफू पनि शुद्ध हुन्छ पितृको नाममा मैले तीर्थ गरेर आए भन्ने पनि भयो। र त्यसको लागि अब जो मान्छेले महिनौ दिन खर्च गरेर हजारौं लाखौं रुपियाँ खर्च गरेर जानुको सट्टा यही आफ्नै छेउमा गया स्थापित भएपछि त आनन्द भएन। र त्यसरी उत्तर गयाको रूपमा गोकर्णेश्वर क्षेत्र विकसित भएको छ। यो बडा राम्रो कुरो छ। यो अर्को गया त त्यो चाहिँ पूर्व नेपालमा छ। त्यो चाहिँ धरानमा विष्णु पादुका बेत्रापतिमा पनि उत्तर गया तयार पारे। अब नुवाकोटतिरका मान्छेहरूलाई कहाँ गया दक्षिण गया गइरहनु वरिपरि नै श्राद्ध गरे गयाको पुण्य पाइयो। यहाँ मान्यता पुरा भयो र मान्छेलाई सन्तोष दिइरहेछ।
अब अन्तमा अब यो पितृ दिवस गोकर्ण औँसी कुशी औँसीको यो सन्दर्भमा चाहिँ एउटा सांस्कृतिक हिसाबले आम श्रोताहरूलाई यहाँको केही भन्नु छ कि
एउटा कुरो म अन्तिममा के भन्न चाहन्छु भने यो एउटा कुरो अघि नै भन्नमा अलिकति छुटपुट पनि भए जस्तो छ। यो गोकर्ण औँसीको दिन जुन मेला लाग्छ त्यो मेलामा अनुहारहरू हेर्नुभयो भनेदेखि त्यहाँ भेराइटी पाइन्छ। त्यसमा बाहुन पनि छन्, ठकुरी पनि छन्, नेवार पनि छन्, नेवारमा बौद्ध पनि छन्, लामा पनि छन्, तामाङहरू पनि छन्। कोही ढाकुरो लिएर उफ्रिरहेछन्, कोही के गरिरहेछ, कोही लामा लामा लुगा लगाएर आफ आफ्नो फेसनमा आछन्। अर्थात् यहाँ बौद्धहरूको पनि सम्बन्ध छ भन्ने कुरो देखियो। त्यसको लागि के भेटियो भनेदेखि हाम्रो बौद्ध ग्रन्थहरूमा यो काठमाडौँमा उपत्यकाभित्रका धेरै शिवलिङ्गहरू मध्ये आठवटा प्रमुख शिवलिङ्गलाई बौद्ध देवता बोधिसत्वसँग एकाकार गरेर एउटा व्याख्या प्रस्तुत गरेको छ। त्यसमध्ये गोकर्णेश्वरलाई समन्त भद्र भन्ने बोधिसत्वसँग जोडेर नियम बनाएको छ। त्यो किताब बौद्ध ग्रन्थमा उल्लेख पाइन्छ र त्यो कारणबाट बौद्धहरू पनि जानुपर्ने कुरो पर्यो मैले बुझे अनुसार यो हो। किनभने यो सन्दर्भ पाइयो गोकर्णेश्वरमा जुन बौद्धहरूको जुन भेला हुन्छ लामा तामाङ नेवार बजाचार्यहरू त्यसको लागि यो सूत्रले गर्दा उहाँहरूलाई पनि बाँधेर ल्यायो। फेरि बाउको नाममा गइरहेछन्। हाम्रो बाउ होइन र हामीले बाउलाई मान्नु पर्दैन र उहाँलाई पनि एउटा राम्रो सजिलो भयो मिठासपूर्ण। त्यो बौद्ध र हिन्दू त्यहाँ मेला मनाउँछन्। राम्रो छ कुरो परम्परा
भनेपछि साझा सांस्कृतिक स्थल साझा धार्मिक स्थल भएको छ।
समावेशी भनौँ अब यसलाई विभिन्न व्याख्या गर्न सकिन्छ तर मैले घरै बसेर अथवा वरिपरि अध्ययनको आधारमा मैले यति विन्ती गरेको हुँ। केही कमी कमजोरी केही रहेछ भने र सूचना त्यस्तो पाएँ भने सुधार गर्नुपर्ने आवश्यक परे म सुधार गर्न पनि तयार छु।
उहाँ हुनुहुन्थ्यो प्राध्यापक डाक्टर जगदीश चन्द्र रेग्मी। प्रचलित मान्यता र शास्त्रीय दृष्टिकोणले बाबुको मुख हेर्ने परम्परासँग कुशी औँसीको सम्बन्ध र गोकर्णेश्वर र गोकर्णमा स्नान दान र श्रद्धा तर्पणको पृष्ठभूमि लगायतका प्रसंगमा उहाँसँगको कुराकानी प्रस्तुत गर्यौं। त्यसो त महर्षि वेदव्यासले पितालाई नै धर्म स्वर्ग र श्रेष्ठ तप हो भन्दै पिता प्रसन्न भएमा देवगण आफै प्रसन्न हुन्छन् भनेर यसरी भनिएको छ। पिता धर्म पिता स्वर्ग पिता हि परमं तपः पितरी प्रीति मापन्ने सर्वः प्रियन्ति देवताः। कुशी औँसीका प्रसंगमा कुश भित्र्याउने विधि के कस्तो छ त भन्ने सम्बन्धमा चेतनाथ शर्मा आचार्यको पुस्तकबाट थोरै विषयवस्तु यहाँनिर जोडौं। कुशी औँसीका दिन पुरोहित वा अन्य ब्राह्मण बिहानै उठी शौच स्नान सन्ध्या वन्दन पश्चात कुशको घारीमा गई मन्त्रोच्चारणपूर्वक पूर्वतर्फ फर्केर कुश काट्दछन्। त्यसपछि कुशका मुठा घरमा भित्र्याउनुका साथै यजमान कहाँ समेत लिएर जान्छन् र घरको मूली व्यक्तिलाई त्यो दिन्छन्। मूली व्यक्तिले पनि आफूपछि घरका अन्य परिवारलाई कुश छुन दिई अन्त्यमा पवित्र ठाउँमा सुरक्षित राख्छन्। अन्त्यमा कुश ल्याउने ब्राह्मणलाई टीका लगाई दक्षिणा सिधा आदि दान गरिन्छ। कुशी औंसीका दिन कुश छेदन र भित्र्याउने सम्बन्धमा गरिने सामान्य विधि यही हो। बाबुको मुख हेर्ने दिनमा बाबुआमालाई ढोगभेट र अभिवादन गर्ने, उनीहरूलाई मन परेको कुरा खुवाउने, स्नेह र आदर व्यक्त गर्ने कार्यले परिवारमा माता पिता र सन्तानबीचको सम्बन्धलाई थप प्रगाढ़ र सौहार्दपूर्ण बनाउँछ। हुन त यी कुरा असल सन्तानले आफ्ना माता पिताप्रति एक दिन मात्र नभएर सदैव गर्नुपर्ने हो। तर पनि आजको व्यस्त जीवनमा टाढा रहँदा वा वरपर रहँदा एक दिन मात्र भए पनि सम्मान गर्दा, कृतज्ञता प्रकट गर्दा शुभाशिष प्राप्त गर्न सकिन्छ। त्यसै पनि आफ्ना माता पितालाई सदैव नमन गर्ने तथा सेवा शुश्रूषा गर्ने सन्तानको आयु, विद्या, यश र बल निरन्तर अभिवृद्धि हुने कुरा बताइएको छ। अभिवादनशीलस्य नित्यं वृद्धो पशेविनः चत्वारि तस्य वर्धन्ते आयुर्विद्या यशो बलम्। तत्वज्ञानी आचार्यहरूले जुन मातृदेव भव पितृदेव भव भन्ने जुन सूक्तिहरू प्रतिपादन गरे, हाम्रो मौलिक जनजीवनमा तिनै सूक्तिहरूलाई व्यावहारिक रूपमा यी परम्पराहरूद्वारा चरितार्थ पारिएका छन्। हस्त आदरणीय श्रोता, आजलाई कुशी औंसी बाबुको मुख हेर्ने दिनका सन्दर्भमा तयार पारिएको हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रम यही टुंग्याउँदै प्राविधिक सहकर्मी रमा वाग्लेसँगै मनुका कुंवर र हेमन्त उप्रेती विदा हुन्छौ। नमस्कार।